यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतमा आजदेखि सबै प्रकृतिका मुद्दामा पेशी तोकी सुनवाई हुँदै प्रधान न्यायाधीश विरूद्ध बारको आन्दोलन भने कायमै। कोरोना भाइरस विरूद्धको खोप आजदेखि 12 देखि 18 वर्ष मुनिका सबै बालबालिकालाई दिइँदै र नेदरल्याण्डसमा लकडाउनको विरोध गर्दै हेगमा प्रदर्शन, प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दै ठाउँ ठाउँमा आगजनी। समाचार अब विस्तारमा। सर्वोच्च अदालतले आजदेखि सबै इजलासमा सबै प्रकृतिका मुद्दामा नियमित पेशी तोकेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि आफू बाहेकका एउटा एकल र 10 संयुक्त सहित 11 इजलासमा 334 मुद्दाको पेशी तोक्नु भएको हो। बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र सुनवाई गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू शुक्रबारदेखि नियमित सुनवाईमा फर्किएपछि आज सबै प्रकृतिका मुद्दामा पेशी तोकिएको हो। बिहिबार सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट मुद्दाको पेशी तोक्न सक्ने गरी नियमावली संशोधनको प्रस्ताव पारित गरेपछि शुक्रबारदेखि सर्वोच्चका न्यायाधीशहरू नियमित इजलासमा फर्कनु भएको थियो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर निरन्तर विरोधमा उत्रिएको नेपाल बार एसोसिएशनले आजदेखि तेस्रो चरणको आन्दोलन थालेको छ। बारले आज देशैभरका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ। संघीय संसद संसदीय सुनवाई समितिको आजको बैठक गणपूरक संख्या नपुगेकोले स्थगित भएको छ। बेलायत, भारत र अमेरिकाका लागि नेपाली राजदूतहरूको पदमा प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरी र कार्ययोजना वितरणका लागि आज बस्ने भनिएको संसदीय समितिको बैठक कोरम नपुगेको कारण स्थगित भएको हो। समितिको अर्को बैठक यही मंगिर 17 गते बस्ने गरी स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले पत्रकारहरूलाई जानकारी दिनुभयो। नेपाली कंग्रेसको 14 महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रको निर्वाचन 90% स्थानमा सम्पन्न भएको कंग्रेसको निर्वाचन समितिले जनाएको छ। विभिन्न 19 जिल्लामा पूर्ण रूपमा नतिजा आइसकेको र बाँकी प्रदेशसभा निर्वाचन क्षेत्रबाट नतिजा आउने क्रम जारी रहेको कंग्रेसले जनाएको छ। कंग्रेसले मंगिर 24 देखि 26 गतिसम्म काठमाडौँमा 14 महाधिवेशन गर्दैछ। नेपाली कंग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ। पार्टीको 14 महाधिवेशन अन्तर्गत काठमाडौँको 10 निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा क र ख गरी 2 स्थानको अधिवेशन सम्पन्न भएको हो। त्यस्तै पार्टीको 14 महाधिवेशन अन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन भोलि, जिल्ला अधिवेशन मंगिर 10 गते, प्रदेश अधिवेशन मंगिर 16 र 17 तथा केन्द्रीय महाधिवेशन मंगिर 24 देखि 26 गतिसम्म काठमाडौँमा हुँदैछ। त्यस्तै सोलुखुम्बुमा जिल्ला सभापति बाहेक जिल्ला कार्य समितिका 36 पद चयन भएका छन्। कास्की जिल्लाका 4 प्रदेशमा निर्वाचन सकिएको छ, साथै 5 थर मोरङ लगायतका क्षेत्रमा पनि निर्वाचन सम्पन्न भइसकेको छ। नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार गेवालीले एमालेको 10 महाधिवेशनमा विधान संशोधन नहुने बताउनु भएको छ। प्रेस चौतारीको उपत्यका प्रदेश कमिटिले आज काठमाडौँमा आयोजना गरेको विचार र नेतृत्व विषयक अन्तर्क्रिया कार्यक्रममा प्रवक्ता गेवालीले पदाधिकारीहरूको संख्या थप्नकै लागि विधान संशोधन नहुने बताउनुभयो। प्रवक्ता गेवालीले एमालेमा अहिले 3 धार जस्तो देखिए पनि महाधिवेशनपछि सबै एकै ठाउँमा आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले एमालेको 10 महाधिवेशन एकता, ऊर्जा र संकल्पको महाधिवेशन हुने पनि बताउनुभयो। कार्यक्रममा एमालेका नेता सूर्य थापाले एमालेको 10 महाधिवेशनमा सहयोग पुर्याउन सम्पूर्ण प्रेस जगतलाई आग्रह गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले संघीय तथा प्रदेश सरकारको माथहतमा रहेका अस्पताललाई स्तरोन्नति गर्नुका साथै आवश्यक चिकित्सकको दरबन्दी खुल्ला गरेर गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताउनु भएको छ। समाजवादी प्रेस संगठनले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कोरोना संक्रमणबाट पीड़ित र अन्य नागरिकले पनि सम्बन्धित केन्द्रमा गएर खोप लगाउनुपर्ने बताउनुभयो। मन्त्री खतिवड़ाले छिमेकी राष्ट्र भारत, चीन र अमेरिकाबाट कोविड विरूद्धको खोप ल्याई सबै नेपाली नागरिकलाई उपलब्ध गराउन थालिसकेको र अहिले 12 वर्षदेखि 18 वर्ष मुनिको उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिनुभयो। कोरोना भाइरस विरूद्धको फाइजर खोप आजबाट 12 देखि 18 वर्ष मुनिका बालबालिकालाई दिन शुरू गरिएको छ। कोरोना विरूद्धको खोप नलगाएका, तोकिएका, दीर्घ रोग भएका 12 वर्ष उमेरमाथिका व्यक्तिलाई यसअघि फाइजर खोप दिइसकिएको छ। त्यस्तै दोस्रो मात्रा यही मंगिर 27 गति आगामी पुष 2 गतिसम्म उनीहरूलाई दिइसक्ने कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफीले फाइजरका लागि तोकिएका गंगालाल हृदयरोग केन्द्र, त्रिवी शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र निजामती अस्पतालका खोप केन्द्र मार्फत खोप दिने गरिएको जानकारी दिनुभयो। काठमाडौँ उपत्यका सहित मुलुकभरका कुल 24 अस्पतालमा खोप केन्द्र तोकेर 28 कार्तिकदेखि उक्त खोप लगाउन शुरू गरिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आध्यात्मिक एवं योग पर्यटनका रूपमा नेपाललाई विश्व सामु परिचित गराउनका लागि ब्रान्ड एम्बासडरको भूमिकाका लागि भारतीय योग गुरु स्वामी रामदेवलाई आग्रह गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषले आज पशुपति क्षेत्रमा आयोजना गरेको योग शिविरमा मन्त्री आलेले योग गुरु स्वामी रामदेवलाई नेपाल सरकारका तर्फबाट अनुरोध पत्र प्रदान गर्दै ब्रान्ड एम्बासडरको भूमिकाका लागि आग्रह गर्नुभयो। मन्त्री आलेले नेपालमा रहेको अमूल्य जडीबुटीबाट नेपालमै औषधि उत्पादन र प्रशोधनको व्यवस्थाका लागि योग गुरू स्वामी रामदेव र आचार्य बालकृष्णसँग आग्रह गर्नुभयो। सो अवसरमा स्वामी रामदेवले नेपालको प्रकृति र संस्कृति विश्वका लागि अनुपम रहेको उल्लेख गर्नुभयो। आचार्य बालकृष्णले नेपालको संस्कृति, परम्परा र मूल्य मान्यतालाई स्थापित गरी सबैलाई स्वस्थ र समृद्ध बनाउन सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आचार्य बालकृष्णले नेपाल भगवान गौतम बुद्ध र जनक भूमि भएकोले यो गर्वको विषयलाई विश्व सामु परिचित गराउन र योग आयुर्वेदको केन्द्रका रूपमा विकास गर्न जरूरी रहेको बताउनुभयो। 4 दिने नेपाल भ्रमण पूरा गरी स्वामी रामदेव र आचार्य बालकृष्ण आज भारतको हरिद्वार फर्कनुभयो। यातायात व्यवस्था कार्यालय इलामले पहिलो पटक सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालनका लागि अनुमति पाएको छ। यसअघि सवारी नवीकरण, नामसारी, लाइसेन्स नवीकरण लगायतका कामहरू मात्रै गर्दै आएको कार्यालयले अब नयाँ लाइसेन्सका लागि परीक्षा सञ्चालन गर्न लागेको हो। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा अब इलाममा शुरू हुने भएको छ। कार्यालय स्थापना भएको 7 वर्षपछि यातायात व्यवस्था कार्यालय इलामले लाइसेन्स जारी गर्ने अनुमति पाएसँगै अनलाइनमै आवेदन दिन पाइने भएको हो। लाइसेन्सका लागि आवश्यक मापदण्ड पूरा गरिसकेको कार्यालयले लिखित परीक्षा र ट्रायल गराउने भएको छ। यसअघि सवारी नवीकरण, नामसारी, लाइसेन्स नवीकरण, रूट परमिट लगायतका सेवा प्रदान गर्दै आएको कार्यालयले अब नयाँ लाइसेन्स प्रदान गर्ने भएको छ। हप्तामा 3 परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको कार्यालयका सूचना अधिकारी रविन्द्र श्रेष्ठले बताउनुभयो।
इलाममा फर्म आइसकेपछि चाँडै नै पहिला परीक्षा सञ्चालन गर्छौँ, रिजल्ट आइसकेपछि हामी चाहिँ ट्रायल लिने हाम्रो योजना छ र चाँडै नै हामी चाहिँ यो मङ्सिरको फर्स्ट विकमा सम्भवतः 1-2 चरण परीक्षा लिइसकेको हुनेछ।
सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट मार्फत नयाँ लाइसेन्सका लागि अनलाइन फारम भरी इलाममा परीक्षा दिन सक्नेछन्। कार्यालयको आफ्नै ट्रायल सेन्टर नभएकोले निजी स्तरबाट निर्मित इलामेली अटोमोबाइल्स तथा ड्राइभिङ सेन्टरमा ट्रायल सञ्चालन गर्न सम्झौता भइसकेको छ। सेन्टरका सञ्चालक सुमन काफले
इलाममा ट्रायल सेन्टर दिनलाई र सिक्नको लागि भनेर हामीले दुई ठाउँ इलाम बनाएको छौँ। एक ठाउँ मोटरसाइकल स्कुटरको लागि बनाएको छौँ, एक ठाउँ चाहिँ लाइट गाडीहरूको लागि बनाएको छौँ।
भौतिक पूर्वाधार मन्त्रालयको अनुमतिपछि कार्तिक 27 अनलाइन फारम खुल्ला भएको हो। लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति पाए पनि आवश्यक दरबन्दीका कर्मचारी अभाव रहेको कार्यालयका प्रमुख छविलाल खतिवडाले बताउनुभयो।
सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन बहुप्रतीक्षित कार्य इलामका लागि अहिले कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन गर्न भएको चुनौतीलाई जाहेर गरेको छु। प्रदेशिक भौतिक पूर्वाधार यातायात मन्त्रालयबाट केही बजेट प्राप्त हुने अपेक्षा सहित यो थालनी गरिएको छ।
इलामबाट लाइसेन्स परीक्षा दिन पाउने भएपछि पूर्वको पहाड़ी जिल्लाहरू इलाम सहित 5 ताप्लेजुङ र 13 सेवाग्राहीलाई सहज हुने भएको छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
इलाममा पहिलो पटक सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन गरिने, यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय, तत्कालीन नेकपा माओवादी केन्द्र र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको 15 वर्ष पूरा भएको छ। विक्रम सम्वत 2063 साल मंगिर 5 मुलुकमा सशस्त्र द्वन्द्वको विधिवत अन्त्य गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। 15 वर्ष पूरा भइसक्दा पनि शान्ति सम्झौतामा उल्लेख भएका कतिपय विषयहरूले भने पूर्णता पाउन सकेका छैनन्। मोटरसाइकल होइन साइकल चलाऊ र स्वस्थ रहौं भन्ने नाराका साथ कञ्चनपुरको बेलौरीका 11 वर्षीय रमित भट्टले मेची महाकाली साइकल यात्रा शुरू गर्नुभएको छ। कञ्चनपुरबाट संवाददाता हरिश्चन्द्र बागको यो रिपोर्ट।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर 6 भुराकोट बस्ने 11 वर्षीय रमित भट्टले यही मंगसिर 4 गते शनिबार मेचीदेखि महाकालीसम्मको साइकल यात्रा प्रारम्भ गर्नुभएको छ। मोटरसाइकल होइन साइकल चलाऊ र स्वस्थ रहौं भन्ने नारा लिएर मेची महाकाली साइकल यात्रा गरिरहेको साइकल यात्री बालक रमित भट्टले बताउनुभयो।
मोटरसाइकल होइन साइकल चलाऊ, स्वस्थ रहौं, अमूल्य जीवन खेर नपलाऊ, यो नारा लिएर मेची ब्रिजदेखि महाकाली ब्रिजसम्म साइकल यात्रा गर्न।
कञ्चनपुरको बेलौरी स्थित वात्सल्य विद्यानिकेतनमा कक्षा 6 अध्ययनरत साइकल यात्री बालक रमित भट्टकै अध्यक्षतामा उक्त विद्यालयले साइकल क्लब समेत गठन गरी विद्यार्थीहरूलाई प्रोत्साहन गरिरहेको वात्सल्य विद्यानिकेतनका प्रिन्सिपल लक्ष्मण सिंह दियालले जानकारी दिनुभयो।
यस स्कूलमा एउटा साइकल क्लब नै गठन गरेका छौँ ताकि बढीभन्दा बढी विद्यार्थीहरू साइकलतिर आकर्षित हुन्। स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिकोणले महत्वपूर्ण भएकोले म सम्पूर्ण अभिभावकलाई र
एघार वर्षकै उमेरमा लामो दूरीको साइकल यात्रा गरिरहनु भएका रमित भट्टलाई मेची महाकाली साइकल यात्रा गर्ने नेपालकै कान्छा साइकल यात्रीको रूपमा हेरिएको छ। उहाँलाई साइकल यात्रामा मार्गदर्शन गर्न उहाँका बुवा दीपक भट्टले पनि सँगै साइकल यात्रा गरिरहनु भएको छ। कञ्चनपुरको बेलौरीलाई साइकल सिटी बनाउने योजना रहेको उहाँको भनाइ छ। साइकल यात्रालाई चलायमान बनाउन गत वर्ष केही साइकल यात्रीहरूले सामूहिक रूपमा पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्रा गर्नु भएको थियो। मानव स्वास्थ्य, पर्यावरण र पर्यटनका लागि समेत महत्वपूर्ण मानिएको साइकल यात्रालाई प्रवर्धन गर्नका लागि राज्यले पनि थप सक्रियता बढाउनु पर्ने देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
नेपाल टेलिकम को 4G वीडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा 29 घाइते भएका छन्। सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बस लमही नगरपालिका 3 नारायणपुरमा दुर्घटना भएको हो। अब अन्तर्राष्ट्रिय प्रसंग। युरोपमा कोरोना संक्रमण बढ़न थालेपछि नेदरल्याण्डसमा लगाइएको लकडाउनको विरोधमा नागरिकहरूले व्यापक तोडफोड़ सहितको प्रदर्शन गरेका छन्। रोटरड्रममा भएको हिंसात्मक प्रदर्शनको भोलिपल्टै आज हेगमा पनि प्रहरीमाथि ढुङ्गामुण्डा गर्दै आगजनी समेत गरिएको छ। अस्ट्रिया, क्रोएसिया, इटलीमा पनि लकडाउन विरूद्ध नागरिकहरू सड़कमा ओर्लेका छन्। विश्व स्वास्थ्य संगठनले युरोपमा फेरि आएको कोरोना संक्रमणको चौथो लहरप्रति चिन्ता व्यक्त गरेको छ। र चिनिया महिला टेनिस खेलाड़ी पेङ शुआई बेजिङमा आयोजित टेनिस प्रतियोगितामा अतिथि खेलाड़ीको रूपमा देखा पर्नु भएको छ। दुई हप्ता अघि चीनका पूर्व उप प्रधानमन्त्री चाङ गाओली विरूद्ध आफूमाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाए यता सार्वजनिक कार्यक्रममा उहाँ देखा पर्नु भएको यो पहिलो पटक हो। सरकारी पदाधिकारी तथा खेलाड़ीहरू उहाँको उपस्थिति कतै नदेखेपछि चिन्तित बनेका थिए। पेङले सामाजिक सञ्जालमा पूर्व उप प्रधानमन्त्री चाङले आफूलाई शारीरिक सम्बन्धका लागि बाध्य पारेको आरोप लगाउनु भएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सर्वोच्च अदालतमा आजदेखि सबै प्रकृतिका मुद्दामा पेशीतोकी सुनवाई हुँदै प्रधान न्यायाधीश विरूद्ध बारको आन्दोलन भने कायमै। कोरोना भाइरस विरूद्धको खोप आजदेखि 12-18 वर्ष मुनिका सबै बालबालिकालाई दिइँदै र नेदरल्याण्डसमा लकडाउनको विरोध गर्दै हेगमा प्रदर्शन, प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दै ठाउँ ठाउँमा आगजनी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।